नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौं। दिगो शान्ति र विश्व कल्याणको कामनाका लागि भन्दै हिजोदेखि काठमाडौँको भिरकुटी मण्डपमा अतिरुद्र विश्व कल्याण विराट महायज्ञ 2081 शुरू भएको छ। कार्तिक 25 गतेसम्म चल्ने महायज्ञ भावातीत ध्यान एवं सिद्धि साधक 1111 आचार्य तथा बटुक पण्डितबाट शुरू भएको आयोजकले बताएको छ। नेपाल महर्षि वैदिक फाउण्डेशनद्वारा आयोजित महायज्ञ नेपालमै पहिलो पटक आयोजना गरेको भनेर आयोजकले दावी लिएको छ। महायज्ञका दौरानमा तीन दिने वैदिक विज्ञान तथा आधुनिक विज्ञान सम्मेलन पनि हुने भनिएको छ। आजको अन्तरसंवादमा हामी नेपालमै पहिलो पटक आयोजना गरिएको भनिएको अतिरुद्र विश्व कल्याण विराट महायज्ञको विषयमा केन्द्रित भएर नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष दीपक प्रकाश बास्कोटासँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
धन्यवाद।
यहाँहरूले विश्व शान्तिको संकल्प भन्दै आयोजित अतिरुद्र विश्व कल्याण विराट महायज्ञको यो स्वरूप के कस्तो छ यहाँहरूले आयोजना गरेको, र फरक धार्मिक शैलीको नेपालकै पहिलो महायज्ञ पनि भनिएको छ, यो चाहिँ के कस्तो हो? मैले कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
महायज्ञको स्वरूपको बारे अब यसको उद्देश्य बारे यहाँले आफूले पृष्ठभूमिमा पनि राम्रोसँग क्लियरली मेन्सन गरिदिनु भयो, धन्यवाद छ। हामीले यो महर्षि महेश योगी आजभन्दा ठक्कै 50 वर्ष अगाडि कार्तिकको 22 गते नै नेपालमा आउनुभएको रहेछ र टुनिखेलमा उहाँले 500 थान टेलिभिजन स्विजरल्यान्डबाट लिएर आएर राजदरबार र सिंहदरबारको हरेक अथोरिटीका राखी दिएर 25,000 मान्छेलाई भावातीत ध्यानको मन्त्र दीक्षा सहित ध्यान सिकाएर आफूको शरीरभरिको ठूलो पोस्टरमा नेपाल टु लिड द वर्ल्ड भनेर अङ्ग्रेजीमा लेखेर तल साथ दिने कार्यक्रम समेत उल्लेख गरेको पर्चा चाहिँ काठमाडौँभरि टुलीखेलभरि टाँसेर उहाँले चाहिँ नेपाललाई सम्झाउनु भएको रहेछ। नेपाली हो नेपाल, वेदभूमि हो, ज्ञानभूमि हो, तपोभूमि हो, शान्ति भूमि हो, त्यसकारणले यहाँ ज्ञानको भण्डार छ, यो ज्ञानलाई तिमीहरूले उजागर गर्यो भने विश्वलाई यसले नेतृत्व दिन सक्छ, विश्वका सम्पूर्ण जनताहरू दुःख दरिद्रबाट चाहिँ समृद्धिमा जान सक्छन् र आज तिमीहरू बिउजेनौ भने यसको दोष तिमीहरूलाई पनि लाग्नेछ भने उहाँले चाहिँ नि नेपाली र नेपालको महिमा बारे यति ठुलो जानकारी गराउनु भएको रहेछ। त्यसको भिडियो पनि हामीले प्राप्त गर्यौँ, अहिले सार्वजनिक गरेका छौँ, छोटो भिडियोहरू कसै कतिले हेरेका छन् थाहा छैन र यो कुरालाई हामीले चाहिँ आत्मसात गरेर नेपाल महर्षि वैदिक फाउन्डेसनले 2009 संस्थागत रूपले संस्था गठन गरेर काम गर्दै आएका छौँ र उहाँको निर्देशन अनुसार उहाँले वैज्ञानिकहरूसँग गरेको सहकार्यबाट प्राप्त भएका निष्कर्षलाई कार्यान्वयन गर्ने गरी योग र यज्ञ भन्नुहुन्छ उहाँहरू, योग र यज्ञको माध्यमबाट नै संसारलाई शान्तिमा बदल्न सकिने भन्ने उहाँको लामो वेदमाथिको अनुसन्धान पछाडि प्राप्त निष्कर्ष हो। अर्थात् वेदमाथि अनुसन्धान गरेर वैज्ञानिकहरूले संक्षेपमा भन्दा के भनेछन् भने वेद भनेको ज्ञान हो, ज्ञान मात्रै होइन यो विज्ञान हो, विज्ञान मात्रै होइन यो पूर्ण विज्ञान हो, पूर्ण विज्ञानको आधारमा व्यक्ति समाज र राष्ट्र लाग्यो भने त्यहाँ शान्ति छ, जहाँ शान्ति हुन्छ त्यहाँ समृद्धि हुन्छ, जहाँ शान्ति र समृद्धि छ त्यसलाई रामराज भनेर भन्न सक्छौँ भन्ने उहाँहरूको उद्घोष भएको हुनाले उहाँहरूले केही देशहरूमा ट्रायल पनि गर्नुभयो अनि केही देशमा मोजाम्बिक जस्तो देशमा चाहिँ अभ्यास नै गर्नुभयो र त्यहाँ 16 वर्षसम्म चलिरहेको गृह युद्धको अन्त्य पनि उहाँले योग र यज्ञको माध्यमबाट निराकरण गरेर आज मोजाम्बिक समृद्धिको बाटोमा भएको छ। यसको इभिडेन्स पनि हामीले नेपालीमा पनि रूपान्तरण गरेर प्रकाशन गरेका छौँ, अहिले पनि नेटमा खोज्दा पनि थाहा पाइन्छ। यस्तो एउटा अनि सँगसँगै उहाँले 12 विधा तयारी गर्नुभएछ महर्षि महेशजीले 12 प्रोग्राम भनेर संसारलाई, कि कृषिमा वैदिक कृषि हुनु पर्यो, स्वास्थ्यमा वैदिक स्वास्थ्य भनेको आयुर्वेदमा आधारित ज्ञानलाई प्राथमिकता दिनु पर्यो, वैदिक आर्किटेक्ट भनेको चाहिँ वास्तुविद्यालाई प्राथमिकता दिनु पर्यो, वैदिक शिक्षा भनेको चेतनामा आधारित शिक्षा, यी आदि कुरालाई उहाँले महर्षि युनिभर्सिटी खोल्नु भएको छ अमेरिकाको आयुवा भन्ने ठाउँमा, र त्यहाँबाट यसको पठन पाठन 50 वर्षदेखि भइराखेका छ र संसारका विभिन्न देशमा यसको ज्ञानहरूको सञ्चार भइराखेको परिप्रेक्ष्यमा नेपालमा नेपाल महर्षि वैदिक फाउन्डेसन खोलेर हामीले पनि केही विधाहरू प्रारम्भ गरेका छौँ, र अहिले चाहिँ महर्षि महेश योगी आउनुभएको, नेपाल आउनुभएको 50 वर्षको सन्दर्भलाई स्वर्ण महोत्सवको अवसरमा कार्य चाहिँ मनाउने सन्दर्भमा हामीले 2 काम विशेषतः गर्दैछौँ। एउटा चाहिँ कार्य चाहिँ अति रूप हामीले यज्ञ गरेको सम्पूर्ण श्रोताको जानकारीको लागि, तपाईँहरूको जानकारीको लागि पनि म बताउन चाहन्छु, हामीले चाहिँ 12 वर्षदेखि गुरुकुलमा शान्ति यज्ञ गर्दै आयौँ। हरेक गुरुकुलमा एउटा रुद्राभिषेक हुन्छ, हरेक बिहान एक लघु रुद्राभिषेक हुन्छ, त्यो गुरुकुल बढ्दै 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 गएर अहिले 90 गुरुकुलमा पुगेको छ। 90 गुरुकुलबाट अहिले पनि के अरे हरेक दिन रुद्राभिषेक भइराखेको छ। त्यही रुद्राभिषेकमा ट्रेन भएका अनि हाम्रो एक एकजना ध्यान शिक्षक पनि त्यहाँ काम गर्नुहुन्छ, योग सिकाउनुहुन्छ, ध्यान सिकाउनुहुन्छ, संस्कृत व्याकरण पढाउनुहुन्छ, उहाँहरूले ट्रेन गरेका ध्यानी बटुक पण्डितहरू राखेर अहिले चाहिँ हामीले अब यो 12 वर्ष गरी चाहिँ भएछ हामीले पनि थालेको, यसको उद्यापनको रूपमा नै महायज्ञ अतिरुद्र महायज्ञ गर्ने भनेर संकल्प लिउँ, र यो प्रारम्भ अस्तिका दिन मात्रै यसको पूर्वाङ्ग भयो र हिजोदेखि यसको चाहिँ यज्ञ प्रारम्भ भएको छ, र हामीले यसलाई दावी गरेका छौँ यो अहिले चाहिँ नि नेपालमा भएको पहिलो यज्ञ हो। एक त संख्या यति संख्या भएर महायज्ञ भएको थिएन, अर्को कुरा चाहिँ यसरी यो ध्यान सिद्ध
अन्य विषयमा हामी पछि पनि आउनेछौ। यहाँले कुराकानीका क्रममा यो भावातीत ध्यानको विषयलाई उठान गर्नुभएको छ, यो भावातीत ध्यान भनेको के हो र यसको मान्यता के छ, संक्षिप्तमा बताइदिनुहोस् न।
भावातीत ध्यान भनेको चाहिँ संसारमा अहिले धेरै ध्यानहरू छन् र सबैले के अरे आफ्नो ध्यानको कुरा गर्छन्, र यो ध्यान चाहिँ वैज्ञानिकहरूले प्रमाणित गरेको 600-700 भन्दा बढी स्टडी युनिभर्सिटीहरूमा सेन्टरहरूमा गरिएको, इन्डिपेन्डेन्ट रिसर्चरहरूले रिसर्च गरिएको एउटा चाहिँ टेक्नोलोजीको रूपमा डेभलप भएको छ, जसलाई ट्रान्सेन्डेन्टल मेडिटेसन भनिन्छ। यो मेडिटेसन यस्तो छ, हिजो मात्रै यसको एकजना प्रख्यातकारी साइन्टिस्टले विश्लेषण गर्नुभयो कि अब हरेक कार्य चाहिँ मेडिटेसनको प्रयास भनेको चाहिँ समाधिमा जाने हुन्छ। यो भावातीत ध्यान यस्तो छ, यसलाई अरू के अरे ध्यान धारणा सहितका 8 प्रक्रिया पुरा नगरिकन सिधै के समाधिमा जाने एउटा विधि प्रक्रिया हो, र यसैको माध्यमबाट उहाँ चाहिँ क्वान्टम फिजिसिस्ट हो, उहाँले हिजो लामो व्याख्या गर्नुभयो भावातीत ध्यानको पनि। हाम्रो चाहिँ दिउँसो चाहिँ वैदिक साइन्स र मोडर्न साइन्स कन्फरेन्स हुन्छ त्यहाँ, र अहिले वैज्ञानिकहरूले यसलाई चाहिँ एउटा के अरे मानिसलाई स्वस्थ राख्नका निमित्त, मानिसको चाहिँ नि शान्त के अरे मनका निमित्त, मानिसलाई चाहिँ आफ्नो चाहिँ नि स्वास्थ्य के अरे इन्टेलिजेन्ट लगायत हरेक कुरामा चाहिँ नि सक्षम बनाउनका निमित्त तयार गरिएको एउटा टेक्नोलोजी हो, जसलाई भावातीत ध्यान भनिन्छ नेपालीमा, संस्कृतमा, अङ्ग्रेजीमा ट्रान्सेन्डेन्टल मेडिटेसन भनिएको छ। कसैलाई यसका बारे डिटेल जानकारी लिन मन छ भने एउटा वेबसाइट नोट गर्नुहोस्, छोटो छ, tm.org। टिएम भनेको ट्रान्सेन्डेन्टल मेडिटेसन, .org गएर हेर्नुभयो भने यो सम्पूर्ण स्टडीहरूको विषय, यसको कन्सेप्ट पनि थाहा हुन्छ, र यो चाहिँ अहिले विश्वका सबै देशमा लागू गर्नुभएको छ, र एउटा अनौठो गरी चाहिँ के भन्छ स्टडी त के भएको छ भन्नुहुन्छ भने, यदि 1% समुदायको या राष्ट्रको या जिल्लाको या सोसाइटीको 1% मान्छेले यो ध्यानपूर्वक गर्यो भने त्यो अरू 99% जनसमुदायलाई यसरी नै प्रभाव पार्न सक्छ, र अनि सकारात्मक रूपमा चाहिँ यसले कोर्स लिन थाल्छ, अनि त्यसको पनि स्क्वायर रुट भनेर 1% को पनि 1% ले गर्यो भने चाहिँ अब त्यो देशमा, त्यो जिल्लामा, त्यो सोसाइटीमा पुनः शान्ति स्थापना हुन सक्छ भन्ने स्टडी थियो। यो स्टडीलाई नै मोजाम्बिक भन्ने देशमा प्रयोग गरेर उहाँले चाहिँ सफलता हासिल गर्नुभयो र अब विश्वलाई नै यही ध्यान र योगको ध्यान योग र यज्ञको माध्यमबाट शान्तिमा रूपान्तरण गर्न सकिन्छ भनेर उहाँले ठुलो अभियान सुरु गर्नुभएको छ। त्यही अभियानको नेतृत्व नेपालमा नेपाल महर्षि वैदिक फाउन्डेसनले गर्दैछ।
यहाँहरूले यज्ञ र योगलाई संसारभरमा शान्ति स्थापना गर्ने माध्यमका रूपमा अगाडि सारेको कुरा पनि भन्नुभएको छ। यस्तै महायज्ञबाट नेपाल सहित विश्वभर शान्ति सद्भाव र भातृत्व अभिवृद्धिमा मदत पुग्ने कुरा पनि गरिरहनु भएको छ। यसको अवधारणा के हो? अब कतिपय कुरा त यसको सन्दर्भमा तपाईँले भनि नै सक्नु भएको छ। पछिल्ला दिनमा योगले विश्वव्यापी रूपमा अब चर्चा पनि पाइरहेको अवस्था छ। यस विषयमा भनिदिनुहोस्।
यसले चर्चा पाइराखेको छ र अब अहिले संसार उहाँहरूले त अब के चाहिँ संसारलाई के भनिसक्नुभयो भने यसलाई वैदिक ज्ञान तथा प्रविधि वैदिक नलेज एन्ड टेक्नोलोजी भनेर भन्नुहुन्छ। अब विकल्पमा संसारलाई शान्तिमा रूपान्तरण गर्ने विकल्पको रूपमा अर्को विकल्प नै छैन भन्नुहुन्छ। उहाँले 1000 वर्षको स्टडी गरेर के भन्नुभयो भने एक्जिस्टिङ पोलिटिकल सिस्टम इज कम्प्लिटली फेल्ड टु ब्रिङ लास्टिङ वर्ल्ड पिस भनेर। अनि के छ त विकल्पहरूको भन्दाखेरि ओन्ली द वे वैदिक नलेज एन्ड टेक्नोलोजी क्यान वर्क भनेर उहाँहरूले भन्नुभएको छ। त्यस कारणले गर्दाखेरि मलाई पनि अहिले मेरो यो 15-20 वर्षको यो मुभमेन्टसँगको सहकार्यमा मलाई के लागिराखेको छ भने म पनि राजनीतिबाटै आएको हुनाले अब राजनीतिक क्षेत्रमा जो द्वन्द्व देखिएको छ, अस्थिरता देखिएको छ, भ्रष्टाचार देखिएको छ, अनैतिकता देखिएको छ, हरेक क्षेत्रमा कुनै पनि राजनीतिक पार्टीमा हेर्दाखेरि आज जनताले चाहिँ नि गरे चाहिँ सन्तोष मान्ने अवस्था देखिएको छैन। यो सबै के हो त भन्दा यसको सेटलमेन्टको लागि नै यो अभ्यास गर्नुपर्छ कि अब सबैले ध्यान योगको माध्यमबाट पहिले आफूलाई परिष्कृत गर्नु पर्यो, ज्ञानी बनाउनु पर्यो, ध्यानी बनाउनु पर्यो। त्यस पछाडि त्यो ज्ञान विवेक बुद्धि सबै राम्रो भएर आउँछ। त्यस पछाडि उसले गरेको कर्म राम्रो हुन्छ, उसले गरेको अनि सुशासन गर्न सक्दछ। हामीले मूल कोष छोडेर अर्को बाटो हिँड्ने जस्तो भएको छ। अनि यो महायज्ञको सन्दर्भमा मलाई अलिक कुरा थप्न मन लाग्यो। महायज्ञ चाहिँ यसको सहायक कर्म हो। भगवान के अरे ब्रह्माजीले के अरे चाहिँ मनुष्यको र यज्ञको सृष्टि एकै दिन गर्नुभएको रहेछ र मनुष्यलाई के गर्नु भन्नुभएको रहेछ भने तिम्रो जीवन के अरे चाहिँ सञ्चालनको लागि, तिम्रो जीवन के अरे चाहिँ यात्राको लागि यज्ञ अनिवार्य छ। यज्ञद्वारा वर्षा हुन्छ, वर्षाद्वारा अनाज हुन्छ, त्यो अनाज खाएपछि जीवन चल्छ। त्यस कारण यो साइकललाई नबिर्सिनु भनेको रहेछ। र यो गीता पछिल्ला दिनमा भगवान कृष्णले गीताको 3rd अध्यायको 10th श्लोकमा पनि उल्लेख गर्नुभएको छ। र यो कुरा हामीले बिर्सेर आज दुःख पायौँ भनेर चाहिँ हामी होइन, वैज्ञानिकहरू भन्दैछन्। हामीले चाहिँ यो के अरे वैदिक विज्ञान, अहिले उहाँहरूले वैदिक विज्ञान भन्नुहुन्छ, वैदिक विज्ञानलाई बिर्सिएर हामी आधुनिक विज्ञानप्रति मात्रै लाग्यौँ। खालि हाम्रो चाहिँ आफ्नो निजी कुरालाई लिएर गयौँ र अनि के अरे जमिनमा पनि विषादीकरण गऱ्यौँ अनि केमिकलाइज गऱ्यौँ। त्यसले गर्दाखेरि उत्पादन र सबै विषादीकरण भयो अनि मानिस रोगी भयो, बिरामी भयो, अस्वस्थ भयो। रोगी बिरामी अस्वस्थ मान्छेले के गर्न सक्छ? त्यस्तो त्यस कारणले गर्दाखेरि यो रुटबाट नै के अरे चाहिँ सुधार गर्ने कुरामा वैज्ञानिकहरू लाग्नु भएको छ महर्षि महेश योगीको नेतृत्वमा। र हामीले त्यो नेपालमा त्यसरी सुरु गरेका छौँ। र यसरी अहिले मनुष्यले आफ्नो कर्म बिर्स्यो। तिमी कर्म गर्नु, कर्म भनेको चाहिँ यज्ञ कर्म प्रमुख कर्म रहेछ, त्यही बिर्स्यौँ। त्यही बिर्सेपछि प्रकृति पनि विनाश भयो, प्रकृतिले पनि हामीलाई असहयोग गर्ने भयो। प्रकृति हरेक मानिसलाई सहयोग गर्न खोज्छ तर हामीले प्रकृति आउने ढोका बन्द गऱ्यौँ। त्यस कारणले हामी एक्लो जीवन हामी ठिक गर्न सक्छौँ भनेर हिँड्यौँ अनि त्यो जीवन दुःखी भयो, दरिद्र भयो, के अरे चाहिँ त्यस कारणले गर्दाखेरि त्यो समाज नै त्यस्तो भएर गयो। अब यसलाई सुधार्ने क्रम भनेको मात्रै एउटा यो योग ध्यान र यज्ञको माध्यमबाट पुनस्थापना गर्न सकिन्छ भन्ने अभिप्रायले अहिले विश्वव्यापी वैदिक पुनर्जागरण अभियान भनेर उहाँहरूले भन्नुभएको छ। र यसलाई हामीले नेपालमा पनि अब फेरि यज्ञ नै यस्तो चिज रहेछ कि हाम्रो परम्परा सनातन वैदिक परम्परामा पनि आफ्नो अभिष्ट सिद्धिका लागि, आफ्नो समस्या समाधानको लागि, सामाजिक एउटा विकासको लागि यज्ञ गर्दै आएको चाहिँ हाम्रो परम्परा नै रहेछ, त्यसलाई हामीले बिर्स्यौँ। हिजो अस्तिकै इतिहास हेर्ने हो भने पनि जङ्गबहादुरले चाहिँ पशुपतिनाथमाथि विश्वरूपामा चाहिँ कोटी होम गरेर भोटसँगको युद्ध लड्दाखेरि जित भएर आएको इतिहास पनि रहेछ। सँगै राजा महेन्द्रले के अरे 900 पण्डित राखेर चाहिँ नि भारत र नेपालसँग चिनसँगको सम्बन्ध राम्रो भएन भनेर उहाँले 900 पण्डित राखेर के अरे यो के भन्छ अतिरुद्र गराएको पनि इतिहास हामीले फेला पार्यौँ। ब्रह्मानन्द सरस्वती जो शङ्कराचार्य हुनुहुन्छ ज्योतिर्मठको, उहाँ दोस्रो विश्वयुद्ध सुरुभन्दा केही वर्ष अगाडि 1941 ज्योतिर्मठमा शङ्कराचार्य हुनुभएको थियो। ब्रिटिसहरू फर्किने बेलामा त्यो बेला विश्वयुद्ध सुरु भएपछि मिडियाहरूले भन्न थाले कि अब धेरै मानिसहरूको जखम हुन्छ। यो न्युज पढेर भक्तहरूले उहाँलाई भने कि महाराज अब चाहिँ धेरै मानिसहरूको जखम हुँदैछ, यसलाई रोक्न केही उपाय छ भनेर सोधेपछि उहाँले 48 घन्टाको ध्यानपछि भन्नुभएछ ल यमुनाको तीरमा 2000 भन्दा बढी पण्डितहरू राख, वैदिक पण्डित राखेर 1 महिनासम्म यसलाई कोटियम समेतका धेरै के अरे चाहिँ अतिरुद्ध महायज्ञहरू सबै गर्नुपर्छ, जसले 3 महिनाभित्रमा विश्वयुद्धलाई सेटलमेन्ट गर्न सक्छ भनेर उहाँले फोरकास्ट गर्नुभएको रहेछ। र एउटा विश्वस्तरीय संस्था पनि जन्मिन सक्छ भन्ने सङ्केत गर्नुभएको रहेछ। यो कुरा चाहिँ बेलायतको लाइफ भन्ने अङ्ग्रेजी म्यागजिनले त्यति बेला नै सार्वजनिक गरेको रहेछ हेर्नुहोस्। र यो कोटियम पनि यो यज्ञ पनि भयो, कोटियम भयो, 1 महिनासम्म यज्ञ चल्यो, नभन्दै त्यो यज्ञ समाप्त भएको 3 महिनाभित्र दोस्रो विश्वयुद्ध पनि सेटल भयो हेर्नुहोस्।
हुन्छ, हामी यी विषयहरूमा फेरि पनि आउनेछौ। हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले अतिरुद्र विश्व कल्याण विराट महायज्ञको विषयमा केन्द्रित भएर नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष दीपक प्रकाश बास्कोटासँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई अगाडि बढ़ाउ। यहाँले कतिपय कुरा त भनि नै सक्नु भएको छ र केही प्रश्नहरू यहाँ मैले यहाँलाई गर्न चाहे। जस्तो यहाँले भन्नुभयो कि वैदिक गुरूकुलको जुन अवधारणा छ त्यसलाई हामीले विकास गर्दै लगेका छौं र अहिले संख्यात्मक हिसाबले वैदिक गुरूकुलहरूको संख्या पनि बढ़ेको छ भन्नुभयो। यो आफैमा सकारात्मक कुरा पनि होला। हिन्दू धर्म संस्कृतिको संरक्षण सम्वर्धन गर्न यस्ता वैदिक गुरूकुलहरूले के कस्तो योगदान दिन सक्छन्, यही सन्दर्भमा भनिदिनुहोस् न।
योगदान त हेर्नुहोस्, अब वाटर द रुट इन्जोय द फ्रुट भन्नुहुन्छ महर्षिजीले। पहिले वृक्षमा पानी हाल, के अरे रुटमा जरामा पानी हाल, फल फल्छ। हामीले जरा नै मासिसक्यौँ, हामीले के गरेछौँ भने पानी ल्याउने मूल फुन्यौँ अनि धारामा पानी खोज्दैछौँ, उल्टो बाटो हामी हिँड्दैछौँ। त्यस कारणले यो वैदिक ज्ञान, म के अरे हिन्दू धर्मको ज्ञान भन्दिनँ, वैदिक ज्ञान भनेको चाहिँ यो सनातन परम्परामा आधारित हाम्रो चाहिँ वेद के अरे पुराण श्रुति स्मृति जे छन् त्यो कुरा हो। र त्यसको चाहिँ मूल भनेको गुरुकुल रहेछ। त्यो गुरुकुल बन्द गऱ्यौँ हामीले, गुरुकुल सञ्चालन सम्वर्धन गरिनौ। त्यसले गर्दाखेरि हामी बोर्डिङ स्कुलमा मात्रै छोराछोरी पढाउन गयौँ, पाठ्यक्रममा हाम्रो नैतिक शिक्षा भनेर थियो त्यो पनि हरायो। म आफैलाई थाहा छ, म चाहिँ नि बिएसम्म पढ्दाखेरि पनि 25 नम्बरको अनिवार्य के अरे संस्कृत चाहिँ नि लेखेर म पढ्दै आएको विद्यार्थी हुँ। आज संस्कृतको स पढ्नु पर्दैन। त्यस कारण यसलाई बिउजानका लागि हामीले जहाँ जहाँ गुरुकुलहरू के अरे त्यो एउटा के भनौँ न गरिब अवस्थामा रहिराखेका अथवा उठ्न खोजेका नसकेका बन्द हुन लागेका यस्ता ठाउँमा गएर हामीले 90 गुरुकुललाई प्रवर्धन गर्दैछौँ र पहिले नै त्यहाँ 10-11 विद्यार्थीहरूलाई रुद्राभिषेक गर्न सिकाएर यज्ञ गराउँछौँ। यज्ञले त्यो समुदायलाई पनि त्यो के सोसाइटीलाई पनि सपोर्ट गर्छ, राष्ट्रलाई पनि सपोर्ट गर्छ, अनि पढ्ने विद्यार्थीहरूलाई पनि भोजन कपडा सपडा र बस्ने आवास निर्माण गर्न सपोर्ट गर्छ भनेर हामी यज्ञ दक्षिणा पठाइदिन्छौँ। यसरी पहिले गुरुकुल प्रवर्धन गर्दै गएपछि अहिले त्यही गुरुकुलका विद्यार्थीहरूले यत्रो ठुलो महायज्ञ सञ्चालन गर्न लागे र यो गुरुकुलबाट उत्पादन गरिएका विद्यार्थीले हेर्नुहोस् अब भोलिको राज्य व्यवस्था यिनीहरूले हाँक्छन् जस्तो मलाई लाग्छ। किनभने नेपालमा अहिले पढिराखेका अहिले आधुनिक विज्ञान पढेका सारा एक्सिलेन्ट विद्यार्थीहरू जति सबै विदेश गए छैनन्, अनि काम नपढेका काम गर्न नसकेको गर्न नजानेका जति पनि एउटा मजदुर श्रमिक टाइपका मानिसहरू छन् नेपालमा उनीहरूले पनि आफ्नो भविष्य देखेन र मिडल इस्टमा गए, अनि यहाँ को छन् त भन्दा बुढा वृद्ध बाबु आमाहरू मात्रै छन्। यसलाई पनि सक्षम विद्यार्थीहरूले चाहिँ उही पिआर लिएर फेरि अमेरिका युरोप बेलायततिर लान लागेका छन्। त्यस कारणले को रहन्छ त भन्दा यही गुरुकुलमा बसेको यही गुरुकुल शिक्षाबाट आएको विद्यार्थीहरू नै अब भोलिको यो राष्ट्र चलाउने यिनीहरू हुन्छन्। जब उनीहरू यो राष्ट्र चलाउने नेतृत्व वर्गमा पुग्छन् तब नेपालले अनिखेरि आफ्नो परिवर्तित रूप देखाउन सक्छ। हामी धेरै पर गइसकेका छौँ। अब एउटा ट्राफिकको रुल अनुसार कुरा गर्ने हो भने गाडी धेरै पर गयो, एउटा एक्जिट नपाइकन उसले फर्किन मिल्दैन, त्यस्तो अवस्थामा नेपाल पुगिराखेको छ। र हामीले त्यसलाई अब भविष्यलाई के अरे सोचेर यो गुरुकुलमा प्रवर्धन गर्न लागेका हौँ। र गुरुकुलको प्रवर्धनले नेपाली होल समाजलाई नैतिकताको बाटोमा फर्काउनेछ, योगी धानीको के अरे चाहिँ हिसाबले विकसित भएर आउनेछ, समाजलाई बिउजाउनेछ, राष्ट्रलाई बिउजाउनेछ। आफ्नो राष्ट्र राष्ट्रियताको बारे गुरुकुलमै पढेर आउँछन्, सिकेर आउँछन्। गुरुकुलमा पढेर आएको विद्यार्थी कोही चाहिँ आफ्नो धर्म परिवर्तन गर्दैन, अनि त्यसपछि गएर उसले चाहिँ राष्ट्र विरोधी काम गर्न सक्दैन, अपराध गर्न सक्दैन। ऊ पहिला नै जन्मिँदा नै के अरे चाहिँ के भन्छ आफ्नो पठन पाठनको अवस्थामा नै ऊ एउटा चाहिँ सुसंस्कृत भएर आइसकेको हुन्छ। र त्यस्तो जनशक्ति उत्पादन गर्ने क्रममा हामीले यो योगदान गरेको हो।
महायज्ञकै दौरानमा तीन दिने वैदिक विज्ञान तथा आधुनिक विज्ञानको सम्मेलन पनि यहाँहरूले गर्ने भन्नुभएको छ। हुन त यसअघिको कुराकानीमा पनि यो विज्ञान सम्मेलनको कुरालाई यहाँले उठान गरिसक्नु भएको छ। यहाँनिर मैले सोध्न चाहेको कुरा के भने यो वैदिक विज्ञान र आधुनिक विज्ञानलाई समायोजन गरेर नै अगाडि बढ्नुपर्छ भन्ने मान्यता अवधारणा यो सम्मेलनको हो कि अथवा एक आपसमा यिनीहरू परस्पर अन्तर्सम्बन्धित छन् भनेर यसलाई अगाडि बढाउन खोजिएको कि के हो यसको सम्मेलनको उद्देश्य?
ठिक क्वेसन सोध्नुभयो। हिजो बोल्ने महर्षि विश्वविद्यालय अमेरिका जो 50 वर्ष पुरानो हो त्यसको चाहिँ नि एकजना साइन्टिस्ट युनिभर्सिटीको ट्रस्टी पनि हुनुहुन्छ, केही 7 दिन अगाडिसम्म उहाँ चाहिँ महर्षि युनिभर्सिटीको कुलपति पनि हुनुहुन्थ्यो, भर्खर उहाँले रिजाइन गरेर अर्को डाक्टर टोनी नेडलले टेक ओभर गर्नुभएको छ। ठुलो साइन्टिस्ट नै हुनुहुन्छ उहाँ, यो मुभमेन्ट लिड गर्ने मुख्य लिडर नै उहाँ हुनुहुन्छ अहिले। त उहाँले हिजो मात्रै होइन, हिजो के अरे 5 वर्ष अगाडि पनि आउनुभएको थियो, त्यो बेला एउटा इन्टरभ्यूमा के भन्नुभयो भने कि उहाँले सोध्नुभयो यहाँको नेपालीहरूले एउटा प्रश्न, एउटा नेपाली म्यागजिनको सम्पादकले सोध्नुभयो तपाईँहरू किन यसरी धेरै विदेशीहरू नेपाल आइरहनु भएको छ भन्दा उहाँले हाँसेर के भन्नुभयो भने हेर्नुहोस् म त आधुनिक विज्ञानको विद्यार्थी र साइन्टिस्ट हुँ, मलाई महर्षि महेश योगीले चाहिँ नि यो वैदिक विद्यामा अध्ययन गर्न लगाउनु, म जस्तो धेरै वैज्ञानिकहरू मिलेर 10 वर्ष स्टडी गऱ्यौँ। स्टडी गर्दा के पायौँ भने यो हामीले पढेको विज्ञान चाहिँ ग्रान्डसन नातिर छ, वैदिक विज्ञान चाहिँ बाजे रहेछ। त्यस कारणले यो ग्रान्ड फादरको नलेजलाई छोडेर नाति हिँड्यो भने त्यहाँ एक्सिडेन्ट हुन्छ, त्यो सफल हुन सक्दैन। त्यस कारणले अब यो नातिले यो बाजेकोलाई सँगै लिएर हिँड्नुपर्छ, तब त्यहाँ शान्ति छ, समृद्धि छ। उहाँले यसलाई चाहिँ सँगसँगै जाने कुरा गर्नुभएको छ। आधुनिक विज्ञान भनेको स्टडी गर्ने हो, स्टडी गर्ने विषय चाहिँ नि के अरे वैदिक विज्ञानले पहिले दिइसकेको छ, त्यो कुरालाई आज भर्खर हामी एउटा एउटा पाठमा स्टडी गर्दैछौँ। त्यस कारणले गर्दा स्टडी गर्नु नराम्रो कुरा होइन। यो आधुनिक विज्ञानले वैदिक विज्ञानको सहारा लिएर सँगसँगै हिँड्यो भने चाहिँ त्यो शान्ति समृद्धि स्थापना गर्न सजिलो छ भन्ने नै उहाँहरूको पनि निष्कर्ष हो। त्यस कारणले उहाँले विज्ञानलाई उपयोग गरेर वैदिक विज्ञानको नलेजलाई कार्यान्वयन गराएर अनि संसारभरि शान्ति र समृद्धिको सपना देख्नुभएको छ।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
मलाई यो तपाईँ नेपाल सरकारको स्वामित्वमा रहेको टेलिफोनबाट यो सूचना प्रवाह गर्ने अवसर दिनुभएकोमा यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले अतिरुद्र विश्व कल्याण विराट महायज्ञको विषयमा केन्द्रित भएर नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष दीपक प्रकाश बास्कोटासँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।